नमस्कार। विभिन्न विषय र सन्दर्भमा कुराकानी गरिने दैनिक प्रभातीय प्रस्तुति अन्तरसंवादबाट म प्रवीण पोखरेल। पछिल्लो ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक गरेको रिपोर्ट अनुसार विशेष गरी भ्रष्टाचार नियन्त्रणमा नेपालले केही अंक कम गरेको छ, भनौं केही सुधार भएको देखिएको छ। ट्रान्सपरेन्सी इन्टरनेशनलले 2022 सार्वजनिक गरेको 2022 रिपोर्टमा नेपाल 34 अंक प्राप्त गर्दै 110 स्थानमा उक्लिएको छ। सन् 2021 नेपाल 33 अंक सहित 117 स्थानमा रहेको थियो। अब यसलाई केही अलिकति सुधार त मान्न सकिएला, तर जुन खालको आशा गरिएको थियो यो भने पक्कै होइन। र सुशासन भ्रष्टाचार नियन्त्रण गर्दै समाजमा सुशासन कायम गर्नु, राज्यमा सुशासन कायम गर्नु जनअपेक्षा पनि हो। यो अपेक्षामा हाम्रा सार्वजनिक निकायहरू कति यो अपेक्षा पूरा गर्न लागेका छन्, यो विगतका तथ्याङ्क र अहिलेको तथ्याङ्क हेर्दा पनि स्पष्ट हुन्छ। अब सँगै नेपालको कुरा गर्ने हो भने नेपालमा स्थानीय सरकारहरू पनि छन्। पछिल्लो समय स्थानीय सरकार क्रियाशील छ, उनीहरूलाई अधिकारहरू प्रशस्त दिएको छ र त्यो हिसाबमा त्यो अधिकारहरू प्रदान गरिँदै गर्दा त्यहाँ भ्रष्टाचार बढ़ेका तथ्याङ्कहरू पनि बाहिर आएका छन्। सँगै अब विभिन्न पार्टीहरूको सरकार बन्छ र सरकार बन्ने बित्तिकै भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने सरकारको पहिलो प्राथमिकता हुनेछ भनेर सरकारका नेतृत्वकर्ता र सरकारमा सहभागी सदस्यहरूले पनि बारम्बार यो वाक्यांश दोहोर्याउने गर्छन्, तर त्यो अनुरूप चाहिँ देखिँदैन। भनौं एउटा यो चाहिँ भन्ने एउटा कुरा र गर्ने कुराहरू चाहिँ अर्कै हो कि भन्ने पनि पछिल्ला तथ्याङ्कहरूले देखाउँछ, त्यो वातावरणले पनि देखाउँछ। हिजो मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसपालिको आफ्नो कार्यकालमा चाहिँ सिंहदरबारभित्रै बसेर शासन गर्ने कुराहरू गर्नुभएको छ। विगतमा प्रधानमन्त्रीहरूले आफ्नो सरकारी निवासमै बसेर त्यहाँबाटै शासन गर्ने पद्धति पनि थियो, पद्धति पनि रहँदै आएको छ। अब यसलाई अन्त्य गर्दै वर्तमान प्रधानमन्त्री प्रचण्डले चाहिँ सिंहदरबारभित्रैबाट आफूले काम गर्ने र यसलाई प्राथमिकता दिने कुराहरू बताउनुलाई एउटा सकारात्मक पनि मान्न सकिन्छ। आजको सन्दर्भमा हामी विशेष गरी अस्ति ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्टाचार सूचकांक र नेपालमा भ्रष्टाचार न्यूनीकरणका लागि भइरहेका र हुनुपर्ने प्रयास, भ्रष्टाचार के भ्रष्टाचार नियन्त्रण गर्न सम्भव छ, भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता एउटा भन्ने वाक्य हो कि यो अनुभूति पनि हुन सक्छ, यिनै सन्दर्भमा नेपाल सरकारका पूर्व सचिव समेत रहिसक्नुभएका ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका पूर्व अध्यक्ष खेमराज रेग्मीसँग हामी कुराकानी गर्छौ। टेलिफोन सम्पर्कमा उहाँ आइसक्नु भएको छ। खेमराज रेग्मीजी, स्वागत छ यहाँलाई।
धन्यवाद छ।
हजुर, अब मैले अलिकति लामो भूमिका पनि उठाएँ अब आजको यो सन्दर्भमा कुराकानी गर्नका लागि। शुरूमा चाहिँ जुन ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले हालै सार्वजनिक गरेको रिपोर्ट छ, त्यो रिपोर्टबाट यो कुराकानीको शुरूआत गरौं। त्यो रिपोर्टलाई के मान्न सकिन्छ? अब केही सुधार भएको देखिन्छ, अंकमा चाहिँ सातौं स्थानमा भनौँ न अलिकति सुधार गरेको देखिएको जस्तो छ, यसलाई चाहिँ कसरी हेर्न सकिन्छ?
अब चाहिँ यो सन् 2021 भन्दा यो 2022 ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको जुन रिपोर्ट आएको छ, यो सिपिआई भन्छ, करप्सन पर्सेप्सन इन्डेक्स भन्छ, त्यसमा चाहिँ एक अङ्क सुधार भएको देखिएको छ। त्योभन्दा अगाडि 33 अङ्क प्राप्त गरेकोमा अहिले 34 अङ्क छ। त्यो अब यो के हुन्छ नि 180 मुलुकहरूको बिचमा भएको हुनाले त्यहाँ पोइन्ट पोइन्टले पनि चाहिँ ठुलो अर्थ राख्ने हुन्छ। त्यस हुनाले विगतमा चाहिँ 117 नम्बरमा थियो, अहिले चाहिँ 110 भन्नाले अलिकति त्यसमा चाहिँ सुधार भएको देखिन्छ। तर वास्तवमा हामी यो चाहिँ जुन सुधार भएको जस्तो देखियो यसबाट उत्साहित हुने ठाउँ चाहिँ छैन। किन छैन भनेर भन्नु होला भने यो ट्रान्सपेरेन्सीको रिपोर्ट अनुसार के भन्छ भने यो 100 पूर्णाङ्कमा 50 अङ्क वा सोभन्दा माथि ल्याउने मुलुकहरूमा सुशासन छ भन्ने कुराको चाहिँ अनुमान गरिन्छ, अर्थात् त्यहाँ चाहिँ छ भन्ने कुरामा विश्वास गरिन्छ। तर 50 अङ्कभन्दा तल अङ्क प्राप्त गर्ने मुलुकहरूमा चाहिँ त्यहाँ चाहिँ भ्रष्टाचार व्याप्त छ भन्ने चाहिँ कुराको यो सूचकाङ्क हो. अब त्यो हाम्रो मुलुक के भयो त भने 50 भन्दा धेरै तल, 34 अङ्क भनेपछि धेरै तल आयो. अझ त्यसमा पनि अर्को एउटा क्राइटेरिया पनि के छ भने त्यो 50 अङ्क भन्दा तल ल्याउने मुलुकहरू, ती मुलुकहरूको संख्या करिब करिब 180 चाहिँ दुई तिहाई छ. त्यो दुई तिहाई मुलुकहरूको एभरेज जोड्दाखेरि औसत चाहिँ 43 अङ्क हुन्छ. त्यो 43 अङ्क भन्दा पनि तल आउने मुलुकहरू अति भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा पर्छन्. त्यस हुनाले हामी अहिले अति भ्रष्टाचार व्याप्त मुलुकको श्रेणीमा छ. त्यस हुनाले हामीले 1 नम्बर बढायौँ भनेर हामी उत्साहित हुनुपर्ने कुराहरू केही छैन. हालाकि यही गतिलाई चाहिँ हामीले कायम राख्दै गयौँ भने पनि त्यो 43 अङ्क एभरेजमा पुग्नको लागि पनि चाहिँ धेरै मिहिनेत गर्नुपर्ने चाहिँ स्थिति छ. त्यसो हुँदाखेरि चाहिँ अब यो जुन चाहिँ ट्रान्सपेरेन्सी इन्टरनेसनलले निकालेको चाहिँ प्रतिवेदन हो, त्यो प्रतिवेदनमा अझै पनि चाहिँ विभिन्न कुराहरूलाई चाहिँ औलाइएको छ. राज्यले चाहिँ भ्रष्टाचार नियन्त्रण गर्नमा चाहिँ उचित ध्यान दिएको छैन भन्ने प्रतिवेदन छ है कि. त्यसमा पनि हाम्रो जस्तो अल्प विकसित मुलुकहरूमा चाहिँ के हुन्छ भनेर भन्नु होला भने यो चाहिँ प्रशासनिक भ्रष्टाचारहरू त छँदैछ, तर त्योभन्दा पनि ठुलो चाहिँ यो चाहिँ पोलिसी करप्सन भन्छ, त्यसलाई चाहिँ अर्को हिसाबले भन्दाखेरि पोलिटिकल करप्सन पनि भन्छ होइन. त्यसो हुनाले यो हाम्रो मुलुकमा चाहिँ पोलिसीगत चाहिँ करप्सनहरू ज्यादै भएको कारणले गर्दाखेरि अब यो हामीले प्रशासनिक तहमा हुने भ्रष्टाचारहरूमा नियन्त्रण गर्न चाहे पनि गरे पनि त्यो चाहिँ ठुलो ठुलो एमाउन्टमा हुने चाहिँ जुन भ्रष्टाचारहरू हुन्, नीतिगत भ्रष्टाचारहरू हुन् अथवा पोलिटिकल भ्रष्टाचारहरू हुन्, त्यसले गर्दाखेरि हाम्रो यो सिपिआई चाहिँ बढ्न सकेको अवस्था चाहिँ छैन.
अब यहाँले उल्लेख गरिहाल्नुभयो अति भ्रष्टाचार व्याप्त मुलुकमा नेपाल परेको छ, यसबाट बाहिर निस्कन सकिरहेको छैन. अब नेपालमा हुन त सरकार पनि छोटो छोटो समयमा परिवर्तन भइ नै राख्छ. अब यो सन्दर्भमा प्रत्येक बन्ने नयाँ सरकारले चाहिँ भ्रष्टाचार नियन्त्रणमा हामी भनौँ शून्य सहनशीलता अप्नाउँछौ, भ्रष्टाचार हुन दिँदैनौ, सुशासन कायम गर्छौं भन्ने एउटा नारा त छँदैछ. यो सँगै अब पछिल्लो समय अब मन्त्रालय हरेक मन्त्रालयमा जाने हो भने त्यहाँ भ्रष्टाचार नगर्ने जस्ता सन्देश सहितका मन्त्रालयका ढोकामा त्यो सन्देश पनि देख्न सकिन्छ. अब यति हुँदाहुँदै पनि प्रशासनिक भ्रष्टाचार एकातिर छ, नीतिगत यहाँले उल्लेख गर्नुभयो, राजनीतिक भ्रष्टाचार पनि झनै मौलाएको छ. यो सन्दर्भमा कारणहरू चाहिँ के देखिन्छ? यता चाहिँ बाहिर आउँदा एउटा प्रतिबद्धता भ्रष्टाचार नगर्ने सुशासन कायम गर्ने नेतृत्वको प्रतिबद्धता सँगै अब भ्रष्टाचारको यो सूचकाङ्कमा चाहिँ नेपाल अझै यो अतिव्याप्त मुलुकमै छ, यसबाट बाहिर निस्कन नसकिरहेको अवस्था, यसलाई चाहिँ कसरी हेर्न सकिएला?
अब यसलाई के भयो भने जस्तो चाहिँ विगतमा म चाहिँ यो ट्रान्सपेरेन्सीमा काम गरेँ होइन, तत्कालीन प्रधानमन्त्रीहरूसँग पनि यो भ्रष्टाचार अब नियन्त्रण अथवा भ्रष्टाचार विरुद्धका दिवसहरूमा सँगै भाग पनि लिएँ. अनि त्यहाँ हाम्रा प्रश्नहरू पनि उठे, उहाँहरूले चाहिँ होइन हामी चाहिँ यो भ्रष्टाचार हुन पनि दिँदैनौँ र आफू पनि गर्दैनौँ भन्ने कुरामा चाहिँ एकदम अठोटतापूर्वक चाहिँ विचारहरू व्यक्त गरेको देखियो. र तपाईँले भने जस्तै भ्रष्टाचारमा हामी शून्य सहनशीलता अपनाउँछौँ भन्ने कुराहरू पनि देखियो. त्यो त्यति मात्रै होइन, अब हालै मात्रै चाहिँ सम्पन्न निर्वाचनमा सबैले करिब करिब सबैले चाहिँ आफ्ना घोषणा पत्रहरूमा भ्रष्टाचारमा चाहिँ शून्य सहनशीलता अपनाउने, सुशासन दिने, समृद्धि दिने भन्ने खालका कुराहरू चाहिँ छन्। नयाँ मन्त्रीमण्डल गठन भइसकेपछि नि फेरि शून्य सहनशीलताका कुराहरू आइराखेका छन्। तर हामीले विगतदेखि नै चाहिँ अनुभूति अथवा अनुभव गरिराखेका कुराहरू के हो भने वास्तवमा यी सबै अठोटहरू चाहिँ ओठे प्रतिबद्धतामा मात्रै सीमित रहे, त्यसलाई हामीले कहिल्यै पनि चाहिँ कार्य रूपमा परिणत गर्न तदनुरूप चाहिँ कानुनहरूमा चाहिँ सुधार ल्याउन अथवा त्यही अनुसारको चाहिँ एउटा संरचना तयार गर्न र चाहिँ भएका कानुनहरूलाई चाहिँ कडाइका साथ कार्यान्वयन गर्न हामी चाहिँ कहिले पनि उद्यत भएको चाहिँ देखिएन. र झन् विगतमा ठुला ठुला राष्ट्रिय स्तरका घटनाहरू के अरे भ्रष्टाचारका चाहिँ भनौँ न काण्डहरू मचिए र ती कुराहरू चाहिँ जनमानसमा अथवा मिडियाबाट चाहिँ ठुलो स्वरमा चाहिँ त्यसका चाहिँ प्रतिवादहरू भए, विरोध भए, तर चाहिँ जसले त्यसमा चाहिँ ध्यान दिनुपर्ने हो, जसले त्यसको चाहिँ निराकरण गर्नमा चाहिँ उचित चाहिँ प्रबन्ध मिलाउनु पर्ने हो, उनीहरू त्यसबाट चाहिँ पन्छिएको अवस्था चाहिँ छ। त्यस हुनाले के भयो भने बोल्ने एउटा कुरा र गर्ने अर्को कुरो भन्ने कुराहरू भयो। अब यहाँ कुरो के छ भन्नु होला भने जस्तो भ्रष्टाचार नियन्त्रण गर्ने चाहिँ निकायहरू पनि छन् भन्ने चाहिँ आवाज सबैतिर हुन्छ, तिनीहरू प्रभावकारी नभएर हो कि भन्ने कुराहरू पनि उठेका छन्। तर मूलत के हो भन्नु होला भने भ्रष्टाचार नियन्त्रण गर्ने काम चाहिँ त्यो अरू निकायको भन्दा चाहिँ वास्तवमा चाहिँ कार्यकारी नि अथवा मन्त्री परिषद भनौँ अथवा त्यसमा पनि प्रधानमन्त्रीको चाहिँ प्रमुख जिम्मेवारी हुन्छ। यदि उहाँले चाहिँ एउटा राजनीतिक इच्छा शक्ति देखाएर आफ्ना मन्त्रीहरू मार्फत चाहिँ भ्रष्टाचार हुन नदिने, मन्त्रीहरूले सचिवहरू अथवा विभागीय प्रमुखहरू मार्फत भ्रष्टाचार नियन्त्रण गर्ने एउटा दृढ इच्छा शक्ति देखाउने हो भने अनि भ्रष्टाचार रोकिन्छ। भ्रष्टाचार गरिसकेपछि कारवाही गर्ने निकायहरू हुन् जस्तो अख्तियार दुरुपयोग अनुसन्धान होइन आयोग, हालाकि त्यसले पनि चाहिँ संविधानले दिएको जुन चाहिँ संवैधानिक दायित्व छ त्यो अनुसार चाहिँ काम गर्न सकेको चाहिँ देखिँदैन। अब यसका पछाडि धेरै कारणहरू छन्। अब त्यो खोतललाई जाँदाखेरि होइन अब त्यो त्यो उनीहरूले चाहिँ जुन दायित्व निर्वाह गर्नुपर्ने हो मुलुकप्रति जिम्मेवार भएर अथवा चाहिँ जनताप्रति जिम्मेवार भएर त्यो देखिएको छैन। हो उनीहरूले के गरेका छन् भने पोलिसी करप्सन, पोलिटिकल करप्सन, नेतृत्व तहमा हुने चाहिँ करप्सनहरूमा चाहिँ हातै हाल्न डराएको अवस्था छ। खालि प्रशासनिक तहमा हुने चाहिँ यसलाई चाहिँ पेटी करप्सन भन्छ, अब 2400 होइन अनि त्यसपछि बढीमा 2,00,000 रुपियाँ होला। तर चाहिँ पोलिटिकल करप्सन अथवा चाहिँ यो पोलिसीगत करप्सनमा चाहिँ त करोडौँका कुरा हुन्छन्, अरबौँका कुरा हुन्छन्। अब तपाईँ हामीले थाहा पाएकै कुरा हो, हिजो चाहिँ भनौँ न अब त्यो आयल निगमको जग्गा खरिद काण्डमा चाहिँ 1,04,00,00,000 रुपियाँभन्दा बढी हिनामिना भयो भन्ने छ। यस्ता यस्ता कैयौँ छन्, वाइड बडी प्रकरण त संसद समितिले नै 4,00,00,000 होइन 36,00,00,000 रुपियाँभन्दा बढी चाहिँ हिनामिना भयो भन्ने छ। अब त्यो कारवाही गर्नको लागि ती समितिहरूले, ती वास्तवमा अथेन्टिक समितिहरू हुन्, उनीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरे, तर उनीहरू पनि कुनै शक्ति केन्द्रको प्रभावमा परेर ती फाइलहरू चाहिँ तामेलीमा राख्ने, अगाडि नबढाउने यस्तो भयो। त्यस हुनाले यो मुख्य कुरो के हो भन्नु होला भने हो तल चाहिँ प्रशासनिक तहमा हुने भ्रष्टाचारहरूले जनतालाई दुःख हुने, हैरानी हुने, व्यवस्थाप्रति सरकारप्रति नकारात्मकता चाहिँ बढ्दै जाने, निराशा उत्पन्न हुँदै जाने र त्यसबाट एउटा चाहिँ सामाजिक विकृतिहरू बढ्दै जाने ती आफ्नो ठाउँमा छन्। तर मूल कुरो चाहिँ राष्ट्रिय अर्थतन्त्र तहस नहस हुने, मुलुक चाहिँ टाक पल्टिने स्थिति के हो त भन भन्दाखेरि त्यो पोलिटिकल लेभलमा हुने ठुला ठुला करप्सन, ग्रान्ड करप्सन पनि भन्छ। जस्तो श्रीलङ्कामा किन भयो, एउटै परिवार चाहिँ सम्पूर्ण ठाउँमा छ होइन, ठेक्का पट्टामा उनीहरूकै चाहिँ रजगत चल्छ, उनीहरूले कमिसन खान्छन्, महँगोमा चाहिँ विदेशी ऋण ल्यायो अनि त्यसपछि चाहिँ कमिसन गर्यो, थोरै पैसामा काम गर्यो, न काम सफल हुन्छ न त्यो कामबाट चाहिँ आउने जुन प्रतिफल हो त्यो देश र जनताले चाहिँ अनुभव गर्न पाउँछन् अथवा त्यसको चाहिँ उपभोग गर्न पाउँछन्, यस्तो हुन्छ। त्यसो हुनाले हामीले पनि चाहिँ के हो भने किन अहिले हामी मुलुक पनि श्रीलङ्कातिर जाँदैछ भनेर चाहिँ विज्ञहरू चाहिँ किन यो सजग गराइराखेका छन् अर्थविज्ञहरूले। त्यसो हुनाले यो चाहिँ जबसम्म हामीले पोलिटिकल लेभलमा नीतिगत रूपमा हुने ठुला ठुला भ्रष्टाचारहरूलाई नियन्त्रण गर्न सकिँदैन, त्यो कसले गरिदिने, त्यो कर्मचारीले मात्रै सक्दैन। हालाकि भ्रष्टाचार हुनको लागि चाहिँ तिनवटा कम्पोनेन्ट अनिवार्य छ भन्ने छ, कर्मचारी तन्त्र पनि त्यसमा समावेश हुनै पर्छ, अर्को बिजनेस घरानाहरू र तेस्रो चाहिँ पोलिटिकल अथवा चाहिँ राजनीतिक नेतृत्व। त यो तिनवटाको मिलिभगत नभइकन ठुला ठुला भ्रष्टाचार हुन सक्दैन, एउटाले मात्रै त्यसमा चाहिँ इन्कार गरिदियो भनेदेखिलाई भ्रष्टाचार हुन सक्ने अवस्था हुँदैन। त्यसो हुनाले यो मूल कुरो के मैले फेरि भन्न चाहन्छु, वास्तवमा चाहिँ राजनीतिक नेतृत्व तहले यदि दृढ इच्छा शक्ति देखाएर भ्रष्टाचार नियन्त्रण गर्छु भनेर वास्तवमा मनसा वाचा कर्मना नगरेसम्म चाहिँ मुलुकमा भ्रष्टाचार नियन्त्रण हुन सक्दैन। अब ट्रान्सपेरेन्सी के भन्छ? अब वास्तवमा चाहिँ अब यो भ्रष्टाचारले चाहिँ खालि आर्थिक स्थिति मात्रै चाहिँ डामाडोल पार्ने होइन, मान्छेको एउटा चाहिँ अथवा त्यो चाहिँ मुलुकको नैतिक चरित्र पनि पतन गराउँछ। हेर्नुहोस्, हिजो अस्ति नै हामीहरू चाहिँ विदेश जाँदाखेरि चाहिँ गोर्खालीहरू भनेर सम्मानका साथ हुन्थ्यो, कहीँ पनि चाहिँ खास चेकअप हुँदैन थियो। अब किनभनेदेखिलाई हाम्रो चाहिँ चाल चलन व्यवहारले गर्दाखेरि चाहिँ अथवा हामी चाहिँ भ्रष्टाचारमा व्याप्त भएका कारणले र त्यो भ्रष्टाचार अन्तर्गत हुने विभिन्न क्रियाकलापहरूले गर्दाखेरि हामीहरूमाथि शङ्काको दृष्टिकोणले हेर्न सकिन्छ। त्यसो हुनाले यो भ्रष्टाचार भनेको यसले चाहिँ आर्थिक समस्या मात्र उत्पन्न गर्ने होइन कि हाम्रो चारित्रिक हाम्रो सामाजिक हाम्रा जीवनहरूमा पनि चाहिँ मान्छेमा चाहिँ एउटा नैराश्यता मुलुकप्रति नै वितिष्ठा हुने खालका कुराहरू उत्पन्न गर्ने हुन्छ। त्यसो हुनाले म त फेरि पनि के अनुरोध गर्न चाहन्छु भने वास्तवमा प्रधानमन्त्रीले साँच्चै नै उहाँले चाहे अन्तरात्माबाट म चाहिँ भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउँछु भनेर भन्ने हो भने यो चाहिँ धेरै हदसम्म चाहिँ निराकरण हुन सक्ने हुन्छ र त्यसको लागि व्यवस्था पनि चाहिँ गर्न सकिने हुन्छ। मालपत्ता हुने यातायातमा हुने सामान्य खालको चाहिँ भ्रष्टाचार हुन् यसमा चाहिँ एउटा होइन भ्रष्टाचार गर्दिन भन्ने कमिटेड मान्छेलाई विभागीय प्रमुखहरू बनाएर पठाउने र त्यसमा चाहिँ त्यही आधारमा उसको चाहिँ भनौँ न पदोन्नति अथवा चाहिँ पदस्थापन हुने व्यवस्था मिलाउने भयो भने तर के छ भने हामीले चाहिँ भोगिआएको कुरो जसले कमिसन बढी बुझाउन सक्छ त्यस्तो मान्छे खोजेर त्यस तत्त ठाउँमा पठाउने व्यवस्था जबसम्म समाप्त हुँदैन तबसम्म चाहिँ ती निकायहरूमा हुने भ्रष्टाचार रोकिन सक्दैन। मानौँ भनौँ न त्यहाँ जो दलालहरू छन् बिचौलियाहरू छन् तिनीहरूले गर्ने काम दुई चारजना कर्मचारीहरू खटाएर उनीहरू मार्फत गराउन पनि सकिन्छ। जहाँ जहाँ त्यो बढी चाहिँ भिडभाड हुन्छ जनता चाहिँ बढी लाइन बस्न सक्ने अवस्था हुन्छ
भनेको अब राजनीतिक इच्छा शक्ति बिना चाहिँ भ्रष्टाचार नियन्त्रण गर्न सकिँदैन। राजनीतिक इच्छा शक्ति हो भने चाहिँ जुन खालको अहिले व्याप्त भ्रष्टाचार छ यसलाई चाहिँ क्रमशः नियन्त्रण गर्न सकिन्छ। सँगै अब विगतमा भ्रष्टाचारका विभिन्न ठूल्ठूला प्रकरणहरू पनि आइरहेकै छ र यसलाई चाहिँ यो राजनीतिले चाहिँ टपक्क ढाकेर जोगाउने प्रयास पनि भइरहेका उदाहरणहरू हामीले देखेकै छौं। अब यो सन्दर्भमा अब हामीले कल्पना गरेको भ्रष्टाचार भनौँ न मुक्त समाज कसरी सम्भव होला?
अब यस्तो त्यही त अब जस्तो भनौँ न हिजो अब प्रधानमन्त्रीले के भन्नुभयो भने म चाहिँ सम्पूर्ण कामहरू अब चाहिँ सिंहदरबारबाटै चलाउँछु भनेको त्यो के हो भने पारदर्शिता हो है। अब त्यो निवासबाट चलाउनु भनेको चाहिँ त्यहाँ के हो भने अब त्यहाँ अनुमति नलिइकन कोही मान्छे प्रवेश गर्न पाउँदैन र हामीले सुनेको जानेको के हो भने तस्करहरू बिचौलियाहरू दलालहरू प्रधानमन्त्री अथवा मन्त्रीहरूको चाहिँ बैठक कोठामै अथवा चाहिँ बेडरुममैसम्म पुगेर होइन त्यो सबै तानामाना चाहिँ बुन्छन् भन्ने छ। कमसेकम सिंहदरबारमा भयो भने यस्ता किसिमका गलत चाहिँ प्रवृत्तिका मान्छेहरू सहजै प्रवेश गर्न त त्यहाँ त त्यो गेट पालेदेखि लिएर चाहिँ सम्पूर्ण पास हुँदै जानुपर्ने हुन्छ। त्यसले पनि धेरै रोकिन्छ। भ्रष्टाचार रोक्नको लागि के हो त सबभन्दा पहिलो कुरो चाहिँ पारदर्शिता हो भन्ने कुरो, हरेक निर्णयमा चाहिँ कसरी भयो किन भयो होइन अब त्यो सबै पब्लिकले थाहा पाउनु पर्यो को गयो किन गयो भन्ने कुराहरूको चाहिँ त्यो पारदर्शिता भयो भने चाहिँ कम चाहिँ भ्रष्टाचार हुन्छ भन्ने छ। नम्बर दुई के छ भनेदेखिलाई चाहिँ जिम्मेवारीका कुराहरू चाहिँ छन्। वास्तवमा हामीले चाहिँ अब कुनै पनि काममा कुनै पनि प्रोजेक्ट नै भनौँ यस्तो स्थिति छ कि एक वर्ष चाहिँ एउटा प्रोजेक्ट प्रमुख हुन्छ फेरि सरुवा हुन्छ अनि किन भन भन्दाखेरि त्यहाँ पनि त्यही पैसाकै कुरो चाहिँ अथवा अनियमितताकै कुराहरू हुन्छन् अनि अब जब चाहिँ कर्मचारी संयन्त्र नै अस्थिर छ अस्थायी छ भने त्यसले कसरी बुझेर कसरी त्यो कामलाई गति दिन सक्ने हुन्छ। त्यसो हुँदाखेरि हाम्रो त कस्तो भयो भने यो चाहिँ सरकार मात्रै अस्थिर जस्तो होइन छ महिनामा अथवा वर्ष वर्ष दिनमा चाहिँ होइन फेरबदल भइरहने हाम्रो त कर्मचारी संयन्त्र, जुन कर्मचारी संयन्त्र भनेको स्थायी सरकार भनेर मानिन्छ, यो पनि छ छ महिनामा, ती तीन महिनामा, अनि त्यसले के चाहिँ बुझ्छ, के चाहिँ जानेर, अथवा चाहिँ अब आज गृहको सचिव छ, भोलि चाहिँ त्यो चाहिँ शिक्षामा पुगेछ, पर्सि शिक्षाको सचिव छ, त्यो चाहिँ छ महिना नहुँदै स्वास्थ्यमा पुगेछ, अनि तिनीहरूले त्यहाँ के अनुभव बटुलेर के सिकेर, जबकि हामीले चाहिँ सचिव हुँदाखेरि वास्तवमा अरू मुलुकहरूका हेरौँ, उनीहरू त्यही चाहिँ बिसौँ वर्ष चाहिँ त्यहीँबाट चाहिँ हुर्कँदै जान्दै तालिम लिँदै विभिन्न किसिमका सेमिनारहरू सबै एटेन्ड गरेर त्यो एउटा चाहिँ पुरा मुलुकलाई त्यस सम्बन्धमा चाहिँ राम्रोसँग बुझेर अनि बल्ल माथिल्लो सचिव तहमा पुगेका हुँदो रहेछन्, अनि उनीहरूले बल्ल चाहिँ सही सुझाव, सही चाहिँ निर्देशन अथवा चाहिँ सही सहयोग नीति बनाउनुको लागि त्यो चाहिँ दिने कुरो रहेछ। अब हाम्रो त यहाँ त तिन तिन महिनामा बढीमा चाहिँ छ छ महिनामा सचिवहरू, सहसचिवहरू, विभागीय प्रमुखहरू, यसो हुनाले के भयो भने जुन स्थायी सरकार भनेकै यो चाहिँ अत्यन्तै अस्थिर र चाहिँ अस्थायी प्रकृतिको चाहिँ भयो। त्यसले गर्दाखेरि अब यो कर्मचारी संयन्त्र नै यो निकममा भयो भनेर जुन चाहिँ बाहिर सुन्न आउँछ त्यो निकममा आफै भएको होइन, बनाइयो। अब यो चाहिँ अप्रिय कुरो हो, तर कुरो के भयो भनेदेखिलाई चाहिँ मन्त्रीजीहरूले सचिव लैजाँदा, सहसचिव अथवा विभागीय प्रमुखहरू लैजाँदाखेरि चाहिँ कसले कमिसन बढी उठाएर दिन सक्छ, अथवा मन्त्रीजीले चाहेका अनधिकृत कामहरू अथवा अनुचित कामहरूमा कसले चाहिँ सहयोग चाहिँका हात बढाउँछन्, त्यस्तो मान्छे रोजेर जब तपाईँले चाहिँ लिएर जानुहुन्छ प्रमुख पदहरूमा भने, अनि तपाईँले त्यहाँ सुशासनको, भ्रष्टाचारहीनताको कसरी कल्पना गर्ने?
त्यसो हुनाले अब सँगै अब भ्रष्टाचार नियन्त्रणका लागि विभिन्न निकायहरू पनि स्थापना भएका छन्। यी निकायहरूमा चाहिँ दलको छाया परेका कारण पनि जसरी यी निकायहरूले नियन्त्रणका लागि काम गर्नुपर्ने थियो त्यसरी गर्न सकेनन्, जसका कारण चाहिँ भ्रष्टाचार चाहिँ अझै मौलाउँदै गयो। यो सन्दर्भमा चाहिँ
अब हो त्यो पनि के भयो भन्नु होला भने वास्तवमा अब यो पहिले भनौँ न 47 सालको संविधान बनाउँदाखेरि नै त्यो संवैधानिक परिषद भनेको एउटा अत्यन्तै उच्च स्तरीय र साँच्चै भन्यो भने राष्ट्रिय सहमति जुटाउने खालको त्यो संयन्त्र छ। तर त्यसको के गरियो भने दुरुपयोग गरियो, होइन? त्यो संयन्त्रको बनावट कस्तो छ, कार्यपालिका प्रमुख, न्यायपालिकाको प्रमुख,
हामीसँग समय एकदमै कम छ, अब छोटकरीमा हजुर।
त्यसो हुँदाखेरि अब तर त्यसले के गर्यो भनेदेखिलाई वास्तवमा त्यो उच्च नैतिक चरित्रको योग्य क्षमतावान निर्भीक व्यक्तिहरूको चाहिँ चयनमा भन्दा आफूप्रति लोयल, भोलि आफूले कुनै अनियमित काम गर्यो अथवा भ्रष्टाचार गर्यो भने त्यसलाई ढाकछोप गरिदिने, त्यसमा मुद्दा नचलाइदिने, अथवा आफू अथवा चाहिँ आफ्ना मान्छेहरूमाथि त्यस्तो किसिमको चाहिँ व्यक्तिहरू खोजेर तत्पर ठाउँमा चाहिँ राख्ने प्रवृत्ति बढ्दै बढ्दै गयो, पार्टीको कोटाबाट जाने मन्त्री प्रधानमन्त्री अथवा चाहिँ प्रधान न्यायाधीश अथवा चाहिँ विपक्षी दलको नेताको कोटाबाट जाने भनेपछि त त्यो मान्छे वास्तवमा मुलुकको मान्छे भएन।
हजुर हस् हस् किमराज रेग्मीज्यू, यसले चाहिँ झन् भ्रष्टाचार नियन्त्रण भन्दा झन् यसलाई संरक्षणमा
काम गर्न सकेन।
हस् आजको यो सन्दर्भमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दै थियौं नेपाल सरकारका पूर्व सचिव समेत रहिसक्नु भएका ट्रान्सपेरेन्सी इन्टरनेशनल नेपालका पूर्व अध्यक्ष खेमराज रेग्मीसँग, विशेष गरी ट्रान्सपेरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक गरेको, ट्रान्सपेरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक र यसमा रहेर हामीले उहाँसँग कुराकानी गर्यौं नेपालको सन्दर्भ जोडेर। यो सँगै आजको अन्तर्समा यति नै। प्राविधिक साथी काशीराम आचार्यलाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु, नमस्कार।